خودمون رو آماده کنیم برای سربازی امام زمان. سربازی امام زمان کار آسانی نیست. سربازی اون منجی بزرگی که میخواهد با تمام مراکز قدرت و فساد بین المللی مبارزه کند، سربازی او احتیاج به خودسازی دارد، احتیاج به آگاهی دارد، احتیاج به روشنبینی دارد. نباید ما فکر کنیم که چون امام زمان خواهد آمد و دنیا را پر از عدل و داد خواهد کرد ما امروز وظیفه ای نداریم. نه، به عکس، ما امروز وظیفه داریم در اون جهت حرکت کنیم تا آماده بشویم برای ظهور اون بزرگوار. سربازی امام زمان کار آسانی نیست.
أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين والصلاة والسلام على رسول الله وآله الطيبين الطاهرين المعصومين المظلومين. اللهم كن لوليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة وليا وحافظا وقائدا وناصرا ودليلا وعينا حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا برحمتك يا أرحم الراحمين. بہت شکریہ ناظرین، ایک دفعہ ہمیں پھر جوائن کرنے کا. آج ہم اس سلسلہ دروس کی تیسری قسط کے حوالے سے آپ کے سامنے حاضر خدمت ہیں. ابھی تک ہم نے پچھلے دروس میں فرج کے موضوع پر جو ہے گفتگو کی، اس کی تعریف بیان ہوئی اور اس کے مصادیق اور معنی بیان ہوئے مختلف جو رہبر معظم کے بیانات میں آیات اور روایات سے جو ہے وہ اخذ کیے گئے تھے. اس کے علاوہ ہم نے انتظار کے مفہوم پر بات کی اور اس کی تعریف بیان کی، اس کے تقاضے، عملی تقاضے جو کسی بھی منتظر کی زندگی میں ہیں اس کو جو ہے وہ بیان کیا. آج ہم مکتب تشیع کے اندر انتظار کی اہمیت اور اس کی خصوصیات پر جو ہے وہ گفتگو کریں گے. یقیناً انتظار مکتب تشیع کا طرح امتیاز ہے اور واحد مکتب ہے اس دنیا میں کہ جو اتنی ڈیڈیکیشن کے ساتھ اور اتنی سیریسنیس، سنجیدگی کے ساتھ جو ہے وہ انتظار کر رہا ہے ایک حقیقت کا، ایک ہستی کا. اور کوئی مکتب دنیا میں مکتب تشیع کے علاوہ ایسا کوئی مکتب نہیں ہے کہ جو اس حوالے سے ہم کہہ سکیں کہ واقعاً وہ کسی ہستی کے انتظار میں. یقیناً مسیحی بھی جو ہیں وہ حضرت عیسیٰ کے انتظار میں ہیں اور بہت سارے یہودی بھی جو ہیں وہ کسی منجی کے انتظار میں ہیں. لیکن جو مسائل ہمارے مکتب تشیع میں اس حوالے سے موجود ہیں، جو معاملات اور جو خصوصیات مکتب تشیع میں انتظار کی ہیں وہ کسی اور مکتب میں جو ہے وہ بالکل موجود نہیں ہے. اس حوالے سے ہم آج انشاءاللہ گفتگو کریں گے تاکہ ہم دیکھ سکیں کہ ہمارا مکتب کتنا اعلیٰ و عرفہ مکتب ہے، کتنا عظیم مکتب ہے اور ہم کتنے عظیم مکتب کے پیروکار ہیں اور کتنے ایک عظیم عظیم ہدف کے لیے ہم جو ہیں اس کے پیچھے جو ہیں وہ ہم جا رہے ہیں تاکہ ہم اس کو حاصل کر سکیں. سب سے پہلی خصوصیت جو اس کتاب میں مکتب تشیع کے حوالے سے انتظار کے موضوع پر نقل ہوئی وہ یہ ہے کہ مکتب تشیع جس حقیقت کا، جس ہستی کا انتظار کر رہی ہے اس کو باقاعدہ نام اور نسب کے ساتھ مکتب تشیع کے ہیں وہ ہستی معین ہے. ایسا نہیں ہے کہ وہ ہواؤں میں اور جو ہے وہ تصورات کی دنیا میں جو ہے وہ غوطہ بری کر رہی ہے، بلکہ نہیں، بلکہ ہم یہ بھی دیکھتے ہیں کہ یہ اکثر و بیشتر اسلامی فرق میں جو مختلف اسلامی مذاہب اور فرقے ہیں سب تقریباً سب میں جو ہے وہ ایک یہ کانسیپٹ پایا جاتا ہے کہ امام مہدی علیہ السلام جو ہیں وہ آئیں گے اور دنیا کو جو ہے وہ نجات دیں گے، لیکن کسی کے پاس بھی یہ معلومات نہیں ہے کہ وہ ہستی کون ہے. اکثر و بیشتر یہ اس بات کے معتقد ہے کہ وہ ہستی آئے گی اور اس ہستی کو جو ہے وہ ایک مجدد آئیں گے آخری دور میں, اور اس حوالے سے جو ہے وہ جو ہے وہ عالم اسلام کی جو ہے وہ رہبری کریں گے, اور اس طرح جو ہے واقعات پیش آئیں گے. لیکن کوئی بھی مکتب ایسا نہیں ہے کہ جس کے پاس اس موجودہ دور میں اور مختلف زمانوں میں ایک ایسی ہستی اس کے پاس ہو کہ جس کی وہ انتظار کر رہی ہو, نام و نسب کے ساتھ موجود ہو. کسی اور فرقے میں ایسی کوئی خصوصیت نہیں, صرف مکتب تشیع ہے کہ جس کو امام زمانہ کے حوالے سے ایک دقیق اور معین معلومات حاصل ہیں کہ آپ کا نام کیا ہے, آپ کے والد کا نام کیا ہے, آپ کے دادا کا نام کیا ہے, اور آپ کا سلسلہ نسب کس جو ہے وہ خاندان طیب و طاہر سے جو ہے وہ جڑا ہوا ہے, اور آپ کس فرزند رسول اللہ جو ہیں, آپ کس رسول اللہ کی نسل سے ہیں, اور آپ کون سی پشت سے ان کی بیٹے قرار پائے, اور کس حد تک جو ہے وہ آپ کے پاس جو ہے وہ اختیارات ہیں, اور کس حد تک, یعنی یہ ساری خصوصیات کہ جو ایک امام کی ہوتی ہیں مکتب تشیع میں پوری طرح واضح ہیں, اور اس ہستی کے خصوصیات کیا ہیں, اس ہستی کے مشخصات کیا ہیں, اس ہستی کا ظاہر کیسا ہے, اس ہستی کا باطن کیسا ہے, اس ہستی کا نام کیا ہے, اس ہستی کو کب ولادت ہوئی, کہاں ولادت ہوئی, کیسے ولادت ہوئی, یہ مکتب تشیع کا پہلا طرح امتیاز ہے, خصوصیت ہے مکتب انتظار کی مکتب تشیع میں, کہ جو کسی اور مکتب کے پاس نہیں ہے. دوسری خصوصیت جو یہاں پر نقل ہو رہی ہے مکتب تشیع کی انتظار کے حوالے سے, وہ یہ ہے کہ مکتب تشیع کے اندر انتظار ایک حقیقت ہے, کوئی افسانہ یا آرزو نہیں ہے. ادیان ابراہیمی, نہ صرف جو ہے اسلامی فرقے, بلکہ ادیان ابراہیمی اکثر و بیشتر کسی منجی کا انتظار کر رہے ہیں, اکثر و بیشتر, بلکہ بشریت آپ دیکھتے ہوں گے آج کل ہالی ووڈ کی موویز میں اور دوسری جگہ بھی آپ دیکھتے ہوں گے, کہیں نہ کہیں ایک ایسا موضوع لایا جاتا ہے کہ ایک نجات دہندہ آخر میں آتا ہے اور جو ہے وہ لوگوں کو نجات دیتا ہے, اور اسی طرح کارٹونز میں بچوں کے ایسا ہی ہے. اس کی وجہ کیا ہے کہ انسانی فطرت کے اندر ایک ایسی چیز ہے کہ جو ہمیشہ نجات دہندے کا انتظار کر رہی ہے, اور آج کے دور میں یہ چیزیں زیادہ نمایاں ہو رہی ہیں. تو ادیان ابراہیمی میں بھی اسی طرح مسیحیت میں, یہودیت میں اور دوسرے ادیان میں جو ہے وہ لوگ ایک نجات دہندہ منجی کا انتظار کر رہے ہیں, ہستی کا انتظار کر رہے ہیں, لیکن اکثر و بیشتر جو ان کے انتظار ہے وہ ایک افسانہ ہے, ایک آرزو ہے, ایک خیال ہے, ایک تخیلات ہیں, کچھ تصورات ہیں کہ جو لوگوں نے اپنے ذہن میں بنائے ہوئے ہیں اپنے دینوں کو تحریف کر کے, اور اپنے جو ہے وہ اپنے تصور سے ایک خیالی جو ہے نجات دہندہ بنایا ہوا ہے, اور اس کے گرد جو ہے وہ ان کا انتظار جو ہے وہ گھوم رہا ہے. ان کو یقین کامل بھی نہیں ہے اس پر کہ آیا ایسی کوئی حقیقت بھی ہے یا نہیں, بس تصوراتی دنیا کے اندر, کیونکہ دین تحریف ہو چکے ہیں, اپنے خیالات سے دین کو بنایا گیا ہے. تو اس حوالے سے کوئی بھی ایسا ہمارے پاس مکتب نہیں ہے ابھی اس دنیا میں کہ جو حقیقت کو, ایک معین حقیقت کو, ایک موجودہ حقیقت کا انتظار کر رہے ہوں. بقیہ صرف جو ہے وہ کیونکہ انسانی فطرت اس حوالے سے ایک نجات دہندے کا جو ہے وہ پکار رہی ہے, تو سب نے اس کے تحت اپنے تصورات اور خیالات بنا لی ہیں کہ جو ہمیں, جیسے میں نے ذکر کیا, ہمیں اکثر و بیشتر ہالی ووڈ کی موویز میں اور بچوں کے کارٹونز میں ہمیں دیکھتے ہیں, اور یہی تصورات ہیں کہ جس کے وہ جو وہ تصورات جس کو وہ دل میں لیے بیٹھے ہیں, جو ذہن میں لیے بیٹھے ہیں, یہی تصورات ہیں کہ جو ان کے ہم دیکھتے ہیں کہ میڈیا میں اور اس طرح کی چیزوں میں, ویڈیوز میں, کلپس میں اور کارٹونز میں اور موویز میں سامنے آتے ہیں. کیوں؟ کیونکہ ان کے پاس کوئی حقیقت معین نہیں ہے جس کا وہ انتظار کر رہے ہوں, وہ صرف تصورات کی دنیا میں جو ہے وہ تیر رہے ہیں. کسی کا کچھ تصور ہے, کسی کا کچھ خیال ہے, کسی کا کچھ آرزو ہے, کسی نے کچھ افسانہ بنا لیا ہے, کسی نے کچھ جو ہے وہ ناول لکھ لیا ہے, کسی نے کچھ داستان لکھ لی ہے, لیکن مکتب تشیع ایک واحد مکتب ہے کہ جس کے پاس جو انتظار ہے وہ ایک ایسی ہستی کا انتظار ہے کہ ایک حقیقت ہے, کوئی افسانہ اور کوئی جو ہے وہ آرزو نہیں ہے, کوئی داستان نہیں ہے, کوئی سٹوری نہیں ہے, کوئی مووی نہیں ہے, کوئی کارٹون کا نجات دہندہ نہیں ہے کہ ہم کہیں کہ سپر مین ہے, اسپائڈر مین ہے, یا مختلف اور جو مشہور و معروف کریکٹرز بنائے گئے ہیں تاکہ इंसानी फितरत की प्यास को बुझाया जा सके, इंसानी फितरत जो प्यासी है आजकल निजात हिंद की, तो जिनके पास हकीकतें मुयन नहीं होती वो फिर इन लोगों में इन चीज़ों में जो है अपने आप को मशगूल कर लेते हैं ताकि वो अपनी प्यास को बुझा सकें। तो ये जो है वो दूसरी खसूसियत थी मकतब तशैयों में इंतज़ार के मौजू के हवाले से, महदवियत के हवाले से। तीसरी खसूसियत ये है, जब एक नामो नसब के साथ एक हस्ती मुयन हो गई और ये हकीकत क्या रूप उसने ढाल लिया ना अफसानों और आरजू का, तो अब एक एक शख्स जो है मकतब तशैयों के अंदर अपने इमाम से कल्बी तौर से रब्ता रखे हुए है। हालांकि ज़ाहरी तौर से वो हस्ती गायब है, लेकिन हर एक शख्स, हर एक फ़र्द अपने आप को उस इमाम के हुजूर में जो है वो देखता है, अपना कल्बी रब्ता उस इमाम से बनाए रखा हुआ है, अपने आप को जोड़ा हुआ है उस इमाम से। क्यों? क्योंकि मकतब तशैयों ने जिस तसव्वुर इमामत को पेश किया है उसके नज़दीक इमाम जो होता है वो सारी कायनात पर जो है वो तसरुफ़ रखता है, वो सारी कायनात पर जो है उसका जो है वो कायनात जो है उसके हाथ में कफ़े दस्त की तरह होती है, पांच उंगलियों की तरह उसके सामने पूरी कायनात होती है। तो तशैयों के अंदर जो इमामत का तसव्वुर है उसमें जो इमाम होता है वो मोमिनों के नफ्सों पर मोमिन से ज़्यादा जो है वो हक रखता है, वो मोमिनी के नफ्सों पर अहाता रखता है इससे ज़्यादा कि मोमिन अपने नफ्सों पर अहाता रखते हों। लिहाजा हर इन तशैयों के अंदर हर फर्द का अपने इमाम से कल्बी रब्ता होता है, एक रूहानी रब्ता होता है, एक दिली रब्ता होता है। और यही वजह है कि बज़ाहिर तो इमाम अलैहिस्सलाम गायब है, लेकिन दरहकीकत एक शिया माशरे में, एक शिया समाज में, एक शिया मकतब में वो दरहकीकत मोमिनों के दरमियान मौजूद होते हैं। अब वो किस तरह मौजूद होते हैं? ज़ाहरी तौर से मौजूद नहीं होते, लेकिन मोमिनों के दिलों में, मोमिनों के दरमियान, मोमिनीन अपने हकीकी मोमिनीन अपने आप, अपने घर वालों, अपने अपने औलाद, अपने फर्जंदों और अपने अहबाब से सबसे से ज़्यादा अपने इमाम को चाहते हैं, अपने इमाम को अपने पास, अपने नज़दीक पाते हैं, उस इमाम के हुजूर में होते हैं, उस इमाम की खिदमत में हाजिर रहते हैं हम वक्त, उसकी लाओ उससे लाओ लगाते हैं, उसकी याद में रहते हैं। यही चीज़ बाइस बनती है कि मोमिनीन के दरमियान इमाम ज़माना का जो वजूद है वो हमेशा के तौर से जो है वो हाजिर रहे। और यही वजह है कि हम जो जिस इमाम को मकतब तशैय जिस इमाम का, जिस इमाम मुंतज़र का तसव्वुर पेश करता है वो गायब इमाम ज़ाहरी तौर से है, लेकिन दरहकीकत वो इमाम इमाम हाजिर है। और ये वो अहम एक खसूसियत है कि जो किसी और मकतब में बिल्कुल भी नहीं पाई जाती। हमेशा इमाम को हाजिर और नाजिर जानना, हमेशा इमाम के हवाले से मुतवज्जे रहना, इमाम की खिदमत में जो है वो अपने आमाल, जैसे कि रिवायात में है कि हर शब जुमा मोमिन के आमाल जो हैं इमाम ज़माना अलैहिस्सलाम की खिदमत में पेश होते हैं, इसी हवाले से मोमिनीन जो है वो मुख्तलिफ आमाल जो है वो इस हवाले से अंजाम देते हैं ताकि वो इमाम ज़माना से जो है वो नज़दीक हो सकें। इसीलिए आप देखते हैं कि महफिल जश्न 15 नीमा शाबान की कितने जो है वो शौक़ और ज़ोर शोर से मनाई जाती है पूरी दुनिया में, किस तरह जो है वो पूरी रात महफिलें और जो है वो दुआया महफिलें मुनक़द होती हैं, इसी तरह लोग ज़ियारत का जो है वो रुख करते हैं, मकामात मुक़दसा पर ज़ियारत करते हैं, इसी तरह इमाम ज़माना की ज़ियारतों की तिलावत करते हैं नीमा शाबान ताकि उनसे लौ लगा सकें। इसी हवाले से तो कहना चाहिए ये मकतब तशैयों की जो है वो इंतज़ार के हवाले से तीसरी खसूसियत थी। चौथी खसूसियत ये कि मकतब तशैयों के अंदर जो इंतज़ार है वो एक जिंदा और एक मौजूद हस्ती का इंतज़ार है, किसी ऐसी हस्ती का इंतज़ार नहीं है कि जैसे दूसरे मज़ाहिब में है कि जो बाद में वजूद में, बाद में दुनिया में आएगा, अभी दुनिया में पैदा नहीं हुआ और नहीं मालूम उसका नाम क्या है, नसब क्या है और वो किस तरह दुनिया में आएगा, कुछ नहीं पता, बस एक ख्याली और एक तसव्वुराती चीज़ का इंतज़ार हो रहा है दूसरे मकाते में। लेकिन मकतब तशैयों के अंदर जिस हस्ती का इंतज़ार है वो हस्ती मौजूद है और हाजिर है और वो लोगों को देख रही है, जैसे कि पिछली बहस में अर्ज किया, लोगों के दरमियान मौजूद है, हाजिर और नाजिर है। इस जो कॉन्सेप्ट है उसके कई नतायज हैं कि एक हस्ती को हाजिर और नाजिर जानकर उसका मुंतजर रहने के कई नतायज हैं। सबसे पहला नतीजा जो इस अकीदे का है मकतब तशय्यो के अंदर वो ये कि मकतब तशय्यो एक ऐसा मकतब है जो उम्मीद से सरशार है। 1400 साल की तारीख में आप देखें मकतब तशय्यो पर जितने जुल्म हुए किसी और मकतब पर जुल्म नहीं हुआ, लेकिन फिर भी मकतब तशय्यो आप ये देखें दूसरे मकातब से मुकायसा करके कितना बाउम्मीद मकतब है, कितना उम्मीदवाराना मकतब है। किसी भी मकतब में इतने महफिल मिलाद, इतने कसीदे, इतनी मनकबतें नहीं पढ़ी जाती जितनी मकतब तशय्यो में पढ़ी जाती हैं। होना तो ये चाहिए, हक तो ये था कि जितना जुल्म इस मकतब पर हुआ है इस मकतब को जिंदा ही नहीं रहना चाहिए था, इसके पैरोकार ही नहीं होने चाहिए। लेकिन आप देखते हैं इतनी सारी मुश्किलात के बावजूद मकतब तशय्यो कितना उम्मीदवार आना तौर से जो है वो अपने रास्ते तय कर रहा है। आप ये देखते हैं कि किस हद तक जो है मकतब तशय्यो उम्मीद अपने अंदर जो है वो सजाए बैठे हैं कि किस तरह वो अपने इमाम के जो है वो जहूर का वक्त देख सके। कितने लोग जो है इस राह में जो है जाने दे दी, कितने लोगों ने इस राह में कुर्बानियां दे दी कि हम इमाम जमाने के जहूर से जो है वो नज़दीक हो सकें। तो ये उम्मीद जो है वो मोमिन के दिलों के अंदर इजाद करता है एक इमाम ज़ाहिर और हाजिर और नाजिर मौजूद हस्ती को इंतज़ार रहने के ऊपर की वजह से। इसके अलावा जो दूसरा जो अहम खसूसियत है इस इमाम हाजिर नाजिर जो का इंतज़ार की वो ये कि मुश्किलात के बराबर में जो है वो तस्लीम नहीं होते, तस्लीम में खम नहीं होते, हमेशा मुश्किलात से लड़ते हुए, चैलेंजेस से लड़ते हुए, ताबूत से मुकाबला करते हुए मकतब तशय्यो इसी वजह से जो है सस्टेन कर पाया है कि और सारे मकातिब ख़त्म हो गए जिनकी बेस स्ट्रॉन्ग नहीं थी, जिनके पास जिनके सर पर कोई वारिस नहीं था, जिनके कोई वाली वारिस नहीं था, वो लोग गुमराह हो गए, मुनहरिफ हो गए, लेकिन मकतब तशय्यो अपने मकाम पर खड़ा है, अपने उसूलों पर खड़ा हुआ है, अपने मकसद पर उसी तरह गामजन है जिस तरह पहले गामजन था, जिस तरह 1400 साल पहले मकतब तशय्यो अपने मुश्किलात सहते हुए अपने हदफ की तरफ गामजन था, आज भी मकतब तशय्यो उसी सूरत के साथ और उसी सिरात मुस्तकीम पर जो है वो गामजन है। क्या वजह है? क्योंकि ये मकतब जो है एक ऐसी हाजिर और नाजिर हस्ती को इंतज़ार कर रहा है जो तस्वुराती और तखयलाती नहीं है, बल्कि लोग उस हस्ती की मार्फत रखते हैं, वो हस्ती लोगों को देख रही है, एक कल्बी रबता है आपस में, वो हस्ती अबर के बादलों के पीछे बैठ के, वो हस्ती पर्दे गैबत से बैठ के हिदायत कर रही है लोगों की निज़ाम मरजियत के ज़रिए, निज़ाम विलायत फ़कीर के ज़रिए और मुख्तलिफ जो ज़राए हैं हिदायत के उसके ज़रिए लोग उससे रबते में हैं, लोग अपने दिल में इमाम ज़माना का एहसास करते हैं और इसी वजह से मुश्किलात के बराबर जो है वो आप देख रहे हैं आजकल कितनी मुश्किलात मकतब तशय्यो पर है। शाम अलग, इराक अलग, लबनान का अलग, यमन अलग और इसी तरह सऊदी अरब, पाकिस्तान, नाइजीरिया, ये सारे महाज हैं कि जो मकतब तशय्यो के ख़िलाफ़ दुश्मन ने खोले। अल्हम्दुलिल्लाह सारे महाजों पर मकतब तशय्यो जो है वो कामयाब है और फतह याब है इंशाअल्लाह के, यही महाज जो है इंशाअल्लाह इनकी आखिरी कामयाबी इमाम ज़माने के ज़हूर में इंशाअल्लाह तब्दील होगी। हम सब दुआगो हैं। इसके अलावा जो तीसरा नतीजा है ज़िंदा और हाजिर और नाजिर इमाम को मानने का एक उसके इंतज़ार का, वो ये है कि यकीन कामिल और मुहकम होना, क्योंकि इंसान को पता है कि जिस हस्ती का वो इंतज़ार कर रहा है वो हस्ती ज़िंदा है, वो हस्ती आने वाली है, कोई ऐसी हस्ती नहीं है कि पता नहीं कब आएगी, कई सौ सालों बाद कब आएगी नहीं मालूम, कब पैदा होगी, क्या शराइत आमादा होंगे, क्या शराइत आमादा नहीं होंगे, आया सच भी है या नहीं है, आया कोई अफसाना तो नहीं है, आया कोई दास्तान तो नहीं है, दूसरे मजाहब के अंदर जो है दास्तानें घड़ी गई, हमारे अंदर नहीं, मकतब तशय्यो के अंदर जिस हस्ती का इंतज़ार हो रहा है वो हस्ती है कि जो मौजूद है, जो ज़िंदा है, जो 1100-1200 साल पहले इस दुनिया में जो है वो वजूद में दुनिया में तशरीफ ला चुकी है और वो हस्ती जो है गैबत के पर्दे में है। हाँ, लोगों को यकीन कामिल है कि वो हस्ती इस जो है पर्दे गैबत से बाहर आएगी, ज़हूर करेगी और ये यकीन कामिल है जो मकतब तशय्यो को खसूसियत है जो आज तक किसी और मकतब में नहीं है जो इंतज़ार कर रहे हैं, सिर्फ मकतब तशय्यो के ये तो इम्तियाज है। इसीलिए मकतब तशय्यो के अंदर आप देखें कि जो अफराद हैं वो यकीन कामिल के साथ होते हैं, वो इमाम ज़माना पर भरोसा किए हुए होते हैं, पूरी तरह अपने आप को वक्फ किए हुए होते हैं इमाम ज़माना के लिए कि कब इमाम ज़माना आए और हम उनके सामने अपनी जान को निछावर करें, उनकी राह में शहादत इख्तियार करें और उनके ज़हूर की रुकावटों को हम जो है वो दूर करें। लम्हा लम्हा हम अपनी ज़िंदगी کو ان کے ظہور کی رکاوٹوں کو دور کرنے کے لیے صرف کرے. یہ یقین محکم صرف مکتب تشیع کے اندر جو ہے وہ پایا جاتا ہے. اس کے علاوہ جو خصوصیت ہے مکتب تشیع میں حاضر اور ناظر اور زندہ منتظر کو ماننے کی, وہ یہ کہ انحراف سے بچاؤ. ایسا نہیں ہوا کہ مکتب تشیع منحرف ہو گیا, اس نے کچھ 100 سال پہلے کسی اور کو منتظر مانا, کچھ اس کے بعد کسی اور کو مان لیا, اس کے بعد کسی اور کے پیچھے چلے گئے. نہیں, جیسے جو دوسرے مکاتب ہیں جن کے اندر مہدویت کا تصور ہے اور وہ یہ سمجھ رہے ہیں کہ کئی کچھ شرائط کے بعد ایک شخصیت آئے گی جو امام مہدی بن کر آئے گی اور دنیا میں تشریف لائے گی, وہ اکثر مکاتب منحرف ہو گئے. اب آپ ان کے لوگوں کے پاس جائیں, اب آپ ان کے علماء کے پاس جائیں, ان کے نزدیک مہدویت اتنا اہم موضوع نہیں ہے. کیا وجہ ہے؟ کیونکہ ان کے اندر جو مہدویت تھی وہ کسی زندہ مہدی کے قائل نہیں تھے, وہ کسی حاضر و ناظر مہدی کے قائل نہیں تھے. مکتب تشیع انحراف کا شکار نہیں ہوا مہدویت کے مسئلے میں, وہ آج تک اسی طرح اسی جو ہے وہ لگاؤ سے جو ہے اس مسئلے پر قائم ہے, اسی ڈیڈیکیشن سے, اسی جو ہے سنجیدگی سے, اور اسی جو ہے وہ آرزو سے, اور اسی لگن سے مہدویت کے موضوع پر جو ہے وہ کی راہ پر گامزن ہے. کیوں؟ کیونکہ ایک زندہ اور ایک زندہ حقیقت کو انتظار کیا جا رہا ہے, نہ بعد میں آنے والی تصوراتی تخیلاتی کسی ہستی کا. یہ جو تھی وہ آخری خصوصیت تھی زندہ اور موجودہ ہستی کو کا انتظار کرنے میں کے لیے. اور جو یہ خصوصیتیں یقیناً کیونکہ صرف مکتب تشیع ہے کہ جو زندہ ہستی کو جو ہے وہ انتظار کر رہا ہے. اس کے علاوہ جو یہاں پر مکتب تشیع کے حوالے سے بحث ہو رہی ہے, جو اصلی موضوع انتظار اور مکتب تشیع, تو اس میں ایک جو بحث اہم ہے عاشورہ اور مہدویت کی بحث ہے کہ مکتب تشیع کے اندر جو عاشورہ کا جو ہے وہ کانسیپٹ ہے, جو عاشورہ کی ویلیوز ہیں, جو عاشورہ کو ایک خاص مقام حاصل ہے, واقعی عاشورہ کو اس کا مہدویت سے بہت ہی جو ہے وہ تنگ اہم رابطہ ہے, بہت ہی نزدیکی رابطہ ہے, بہت ہی گہرا رابطہ ہے. وہ کس طرح کہ عاشورہ جو ہے وہ آمادہ کرتا ہے لوگوں کو مہدویت کے لیے. عاشورہ بتاتا ہے کہ اگر امام زمانہ کی نصرت کرنی ہے تو کس طرح نصرت کرنی ہے. اس طرح نصرت کرنی ہے کہ جس طرح عاشورہ کے اندر اصحاب امام حسین نے جو ہے وہ نصرت کی امام حسین علیہ السلام کی. ایسا نہ ہو کہ ہم لوگ امام زمانہ کا انتظار کرتے رہیں, انہیں دعوت دیتے رہیں, لیکن آخر میں کوفیوں کی طرح, آخر میں بعض مدینے والوں کی طرح امام کو جو ہے وہ اکیلا چھوڑ دیں, اور دل میں عقیدت رکھتے ہوئے ان کو اکیلا چھوڑ دیں اور ان کو میدان کربلا میں اکیلا جو ہے تنہا جو ہے وہ ذبح کر دیا جائے. یقیناً یہ ایک اہم رابطہ ہے عاشورہ اور مہدویت میں کہ منتظرین کو بتاتی ہے عاشورہ, واقعہ عاشورہ مکتب تشیع میں منتظرین کو بتاتا ہے کہ اگر آپ نے امام زمانہ کے لیے انتظار کرنا ہے تو کیسے انتظار کرنا ہے. ایسے انتظار کرنا ہے ایسے اصحاب امام حسین علیہ السلام نے امام حسین علیہ السلام کی نصرت کی تھی. شب عاشور انتظار کر رہے تھے کہ وہ کس کب ہم صبح جو ہے عاشور کے دن امام حسین علیہ السلام کی نصرت کریں گے. البتہ یہاں پر ابر موضوع ایک نقطہ اور بیان کرتے ہیں کہ منتظر کیا ہوتا ہے. جیسے امام حسین علیہ السلام اگر ان کا کوئی بھی ساتھ نہ دیتا عاشورہ کے دن, جو 72 صحابی تھے وہ بھی چلے جاتے کہ جو ممکن نہیں تھا, البتہ تصور کیا جا سکتا ہے صرف اس بات کو سمجھانے کے لیے. تو ایسا نہیں تھا کہ امام حسین علیہ السلام اپنے مقصد سے پیچھے ہٹ جاتے, نہیں, امام حسین علیہ السلام پھر بھی اکیلے اس راہ پر ڈٹے رہتے اور آپ شہادت کی منزل پر فائز ہوتے. جیسے کہ شب عاشور آپ نے جو ہے وہ بیعت اٹھا لی تھی چراغ جو ہے وہ خاموش کر کے, چراغ بند کر کے, چراغ کو بجھا کر, لیکن لوگ باوفا ساتھیوں نے ساتھ دیا. مولا عباس نے آپ کا دامن نہیں چھوڑا, حضرت علی اکبر نے آپ کو نہیں چھوڑا, 72 صحابیوں نے آپ کو نہیں چھوڑا. اسی طرح رہبر مولانا فرماتے ہیں امام خمینی بھی اسی طرح تھے. امام خمینی بھی تن تنہا جو ہے وہ امام حسین علیہ السلام کی راہ پر کھڑے رہے, اور اگر ان کے قریبی ساتھی ان کا ساتھ نہ دیتے پھر بھی امام خمینی اس طرح پیرو حسین تھے اور اس طرح امام زمانہ کے منتظر تھے کہ انہوں نے وہ اکیلے کھڑے رہتے اور اکیلے اس شہنشاہیت کا مقابلہ کرتے اگر کوئی ان کا ساتھ نہ دیتا. اور یہاں سے ہمیں پتہ چلتا ہے کہ کس طرح ایک منتظر آج کے زمانے میں امام زمانہ علیہ السلام کی نصرت کر سکتا ہے کہ وہ اس خمینی زمان سے اور اس خمینی زمان نے جو امام حسین علیہ السلام سے جو درس لیا جو ورثہ لیا اس کو اپنی زندگی پر جو ہے وہ اپلائی کر کے وہ امام زمانہ کا حقیقی منتظر بن سکتا ہے۔ تو یہ مہدویت اور عاشورہ کا ایک گہرا رابطہ کہ جو مکتب تشیع کے جو نظریہ انتظار ہے اس کی ایک خصوصیات میں سے ہمارے پاس موجود۔ یہاں پر آخر میں ایک اعتراض جو رہبر مذہب ذکر کر رہے ہیں کہ اس بحث مہدویت میں جو تشیع کے اندر موجود ہے ایک اعتراض ہوتا ہے، اور وہ یہ اعتراض کیا ہوتا ہے کہ کس طرح ایک ہستی جو ہے اتنے سالوں سے زندہ ہے اور جوان کی جوان ہے، اور یہ کیسے ممکن ہے؟ نیچرل طور سے تو یہ ممکن نہیں ہے فزیکلی کہ ایک ہستی 1400 سال تک زندہ رہے اور وہ جوان کی جوان بھی رہے، پہلے تو اتنے عرصے زندہ رہے اور پھر یہ کہ وہ 40 سال، جیسے کہا گیا کہ امام زمانہ کی عمر 40 سال ہے، تو وہ 40 سال کی جو ہے وہ عرصے پر جو ہے وہ برقرار رہے گی اتنے عرصے۔ تو رہبر معظم یہاں کہتے ہیں کہ اس میں کوئی اچھمبے کی بات نہیں ہے، اس سے پہلے قرآن گواہی دے چکا ہے حضرت نوح کے حوالے سے کہ آپ کی عمر 950 سال آپ کی عمر تھی، اور دوسری بات یہ کہ حضرت عیسیٰ کے حوالے سے تو سارے مکاتب اسلامی جو ہے وہ متفق ہیں کہ آپ غیبت اختیار کیے ہوئے ہیں، جس طرح حضرت عیسیٰ ہزاروں سال سے جو ہے وہ غیبت اختیار کیے ہوئے ہیں، امام زمانہ سے کئی ہزاروں سال پہلے کے حضرت عیسیٰ جو ہے وہ غیبت اختیار کیے ہوئے ہیں، تو امام زمانہ کے حوالے سے کوئی ایسا اعتراض کی اہمیت نہیں رکھتا۔ اور یہ جو اعتراض ہے در حقیقت لا علمی کی بنیاد پر ہے قرآنی مفاہیم سے اور روایات سے، اگر قرآن میں دیکھا جائے تو ایسی کوئی مشکل نہیں ہے۔ اور دوسری یہ اعتراض کا جواب دوسرا یہ کہ یہاں پر رہبر مذہب آخر میں فرما رہے ہیں کہ امام زمانہ جس طرح لوگوں کے درمیان موجود ہیں وہ بالکل اس کی مثال حضرت یوسف اور ان کے بھائی جیسی ہے، روایات میں آیا ہے کہ ہمارا مہدی ہمارا آخری جو ہوگا غیبت کے درمیان لوگوں کے درمیان اس طرح موجود ہوگا کہ جس طرح یوسف اپنے بھائیوں کے درمیان موجود تھا، لیکن بھائی اسے پہچان نہیں پا رہے تھے، بھائی اس کو جو ہے وہ درک نہیں کر پا رہے تھے، وہ یوسف کو دیکھتے تھے، یوسف سے بات کرتے تھے، یوسف سے ملتے تھے، لیکن اس کو پہچانتے نہیں تھے۔ تو یہ جو ہے آج کے درس میں ہم نے مکتب تشیع کے اندر نظریہ انتظار کی خصوصیات کے حوالے سے آپ کے سامنے جو ہے کچھ آرائز پیش کی، امید ہے کہ انشاءاللہ یہ مختصر آرائز آپ کے لیے مفید اور بابرکت اور جو ہے فائدہ مند ثابت ہوں گی۔ اپنے فیڈ بیک سے ہمیں آگاہ کرتے رہیے گا۔ انشاءاللہ اگلے درس تک کے لیے اجازت دیجیے۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
خودمون رو آماده کنیم برای سربازی امام زمان.